नारीका सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी समानता र सहअस्तित्वको लागि कार्यक्रम आजका नारी समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईहरूले एफएम 98.1 र 103 मेगाहर्ज र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। बुधबारको बिहानी फेरि पनि कार्यक्रम आजका नारीको अर्को एउटा श्रृंखला लिएर यहाँहरूमा आज उपस्थित भइसकेको छु। आउनुहोस्, कार्यक्रममा स्वागत गर्छु प्राविधिक साथी रमा कोइरालासँगै म चन्दा विष्ट। यहाँलाई सम्झना छ भने महिला सवालमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीमा हामीले विविध विधा र क्षेत्रमा अग्रसर सफल संघर्षरत महिला व्यक्तित्वहरूको प्रेरक अनुभव, जीवनी अनुभव र महिला सवालका विविध विषयलाई उठान गर्दै आएका छौ। यसै क्रममा आज हामीसँग यस्तो एउटा व्यक्तित्व हुनुहुन्छ जो लामो समयदेखि महिला अधिकारको क्षेत्रमा, आप्रवासनको क्षेत्रमा, एउटा समाजशास्त्रीको रूपमा, आप्रवासनविदको रूपमा, मानव अधिकार कर्मीको रूपमा, सामाजिक अभियन्ताको रूपमा असाध्यै सक्रिय हुनुहुन्छ। र उहाँको बारेमा भन्नुपर्दाखेरि त्रिभुवन विश्वविद्यालयबाट मानव शास्त्रमा स्नातकोत्तर र बेलायतबाट मानव बेचबिखन, महिला यौनिकता र सामाजिक बहिष्कारको अन्तर सम्बन्धमा विद्यावारिधि गर्नुभएको व्यक्तित्वको रूपमा पनि चिन्छौ र आप्रवासनका विभिन्न आयाममा एसिया, युरोप र अफ्रिकाका मुलुकहरूमा विभिन्न निकायमा आबद्ध भएर काम गरिरहनु भएको छ। एउटा लामो अनुभव पनि छ। उहाँले बेचबिखन बारे बुझ्न एउटा प्रमाणकै रूपमा रहेको पुस्तक साहस पनि प्रकाशनमा ल्याउनु भएको छ। साहसमा बेचबिखनको जटिल अनुभव बटुलेका युवा महिलाहरूको जीवनका लैंगिक, सामाजिक, सांस्कृतिक, कानूनी र आर्थिक हिंसाका विभिन्न पाटालाई उजागर गरेको छ। यसैले पनि आज विविध आयामद्वारा एउटा सामाजिक अभियन्ताको रूपमा, लेखकको रूपमा रहनु भएको एउटा व्यक्तित्वको रूपमा पनि चिन्छौ। उहाँ हुनुहुन्छ डाक्टर मीना पौडेल। आज उहाँसँगको यो भेट पार्दा असाध्यै अर्थपूर्ण र विशेष रहन्छ भन्ने विश्वास पनि छ। सबैभन्दा पहिला त आजका नारीको आजको यो श्रृंखलामा हार्दिक स्वागत गर्छु मीना म्याम।
धेरै धेरै धन्यवाद।
हजुर, दिनहरू कसरी व्यतीत हुँदैछ आज भोलि?
दिनहरू मेरो आफ्नो दैनिकी काममा लेख पढ गर्ने, त्यसपछि पढाउन थालेको छु। अहिले आप्रवासनको विषयमा मैले काठमाडौँ विश्वविद्यालयमा पढाउन थालेको छु। अब छिट्टै नै तपाईँले भर्खरै व्याख्या गर्नुभएको साहसको अनुसन्धान विधिको बारेमा त्रिभुवन विश्वविद्यालयको लैंगिक अध्ययन केन्द्रमा पनि पढाउन सुरु गर्दैछु। अनि आप्रवासी सञ्जालहरू, श्रमिकहरूसँग निरन्तर संवादहरू गरिरहन्छु। विश्वका विभिन्न ठाउँमा रहनुभएका उहाँहरूका पीड़ाहरू, उहाँहरूका समस्याहरू, उहाँहरूका प्रयासहरूको बारेमा, त्यसको साथसाथै आन्तरिक आप्रवासनको बारेमा केही अध्ययनहरू पनि गरिरहेछु। आन्तरिक आप्रवासनका महिला पुरूष, मुख्य गरेर भारतमा काम गर्ने आप्रवासीहरूको बारेमा अध्ययन पनि गरिरहेछु।
हजुर, यसरी कुरा गरिरहँदा फेरि पनि एकचोटि बधाई यहाँलाई रेडियो नेपाल परिवारको तर्फबाट। यो बेचबिखन र बहिष्कारको विषयमा नेपाली भाषामा बुझ्न, नेपालीमा यो एउटा पहिलो प्रमाणको रूपमा रहेको पुस्तकको रूपमा पनि साहसलाई हेरिएको छ, लेख्नुभयो, प्रकाशन गर्नुभयो। धेरैलाई यो विषय बुझ्न सजिलो पनि हुन्छ, यसमा त धेरै दुःख पनि भयो होला है?
धेरै दुःख भयो। यो 4-5 वर्षको एकदम गहन अनुसन्धानबाट गरिएको हो। मुख्य गरेर मैले पहिलो संस्करण चाहिँ अंग्रेजीमा लेखेँ, त्यसपछि विश्वका अरू 6 भाषामा पनि छापिसकेका छन्। रसियन, स्पेनिस, फ्रेन्च, जर्मनी, पोर्टुगिज, पोलिस भाषामा छापिसकेका छन्। अहिलेको नेपाली संस्करण चाहिँ 7 हो पछिल्लो। अनुसन्धान आफैमा जटिलो, त्यसमा पनि यो अब समाजमा पिसिएका, एकदम पिँधमा पारिएका, नदेखिएका, लुकाइएका, दबाइएका, बेचिएर फर्केका महिला जो समाजबाट, परिवारबाट, राज्यबाट बहिष्कृत थिए, उनीहरू जाने ठाउँ थिएन, तिनीहरूलाई खोजेर अध्ययन गर्नु निश्चितै रूपमा जटिल थियो, तर पनि यो सम्भव भयो।
यहाँको जन्मथलो देवदह रूपन्देही
हजुर
बाल्यकाल त्यही बित्यो
त्यही नै बित्यो रूपन्देहीको सेरोफेरोमै बित्यो घरमै चाहिँ बितेन स्कुल जहाँ जहाँ स्कुल पाइन्छ सम्भव छ त्यहाँ त्यहाँ खोज्दै जानु पर्यो रूपन्देही भित्रकै सेरोफेरोमा बित्यो
त्यसपछि यहाँले नर्सिङ अध्ययन गर्न थाल्नुभयो विद्यार्थी राजनीतिमा पनि लाग्नु
काठमाडौँ आए त्यसपछि नर्सिङ अध्ययन गर्न थाले
2046 सालमा स्वास्थ्य कर्मीहरूको तर्फबाट त्यो आन्दोलनको एउटा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो जेल जीवनको एउटा भोगाई पनि रह्यो नर्सिङ स्वास्थ्य क्षेत्रलाई रोज्दै गर्दा त्यहाँ अध्ययन गर्दै गर्दा कसरी फेरि यो मानव बेचबिखनको यो विषयमा
अब यसमा चाहिँ नर्सिङ पढ्दाखेरि हामी मैले सामुदायिक नर्सिङ पढेको नर्सिङ पढ्ने मेरो चाहना पनि थिएन बाध्यता थियो आर्थिक स्थितिले गर्दाखेरि नर्सिङमा छात्रवृत्ति 100% पाइन्थ्यो अनि काठमाडौँमा त्यति बेला डेरामा बस्न सक्ने हैसियत पनि थिएन सुरक्षा पनि थिएन होस्टेलमा अनिवार्यता थियो त्यसले गर्दा नर्सिङ पढेँ अनि नर्सिङमा पनि सामुदायिक नर्सिङ लिएँ किनभने मलाई गाउँ गाउँमा जान मन थियो अनि सिन्धुपाल्चोकमा मलाई नर्सिङकै व्यावहारिक अध्ययनको सिलसिलामा फिल्ड वर्कको लागि सिन्धुपाल्चोक पठाइयो त्यहाँ चाहिँ मैले तामाङ महिलाहरू किशोरीहरू युवतीहरू हेलिकप्टर चार्टर गर्दै ल्याउँदै त्यसपछि भारततिर बम्बईतिर पठाउँदै बेच्दै गरेको मैले त्यहाँ आफ्नै आँखाले देखेँ ती आमा बुवासँग कुरा गरेँ उहाँहरूको आँसु पनि देखेँ उहाँहरूका सपनाहरू गलत सपनाहरू बाँडिएको पनि मैले सुने त्यसपछि यो के भइरहेछ भनेर मलाई चाहिँ त्यो झन्झन कुलदुली अशान्ति भयो म आफ्नो अध्ययन सकेर फर्केँ विश्वविद्यालयले मलाई फिर्ता बोलायो त्यसपछि आइसकेपछि संयोग के पर्यो भन्दाखेरि 46 सालको आन्दोलनको माहौल बनिरहेको थियो अनि त्यसपछि मलाई चाहिँ यता माहौल बनिरहेछ त्यहाँ अनि कसले यो कसरी यो चाहिँ हेलिकप्टर गाउँ गाउँका डाँडा डाँडामा त्यो त्यो कोदोबारीमा हेलिकप्टर गएर कसरी यो सम्भव भइरहेछ भन्ने खोतल्दै जाँदा तत्कालीन सत्ता पक्षबाट संरक्षित दलालहरूले यो गरेको पाइयो तत्को संरक्षण भएको भन्ने कुराहरू खोतल्दाखेरि पत्ता लाग्यो अनि यसो विचार गरेँ अनि म अस्पतालमा बस्न एकदम मन थिएन मैले विकल्प खोजिरहेको थिएँ आन्दोलनमा होमिएँ जेल परेँ जेल बस्दाखेरि पनि मलाई त्यो बेचिएकी महिलासँग बेचिएर फर्केर समाजले उनको परिवारले बहिष्कार गरेको महिलालाई लगेर थुनिएको रहेछ जिल्ला प्रहरी कार्यालय हनुमान ढोकामा त्यहाँ राखियो त्यहाँ मैले उनीसँग रातभरि बसेर कुरा गर्दा उनको आँसु त्यसपछि उनका कथाहरू उनको विद्रोह उनको आक्रोशहरू बुझ्दै जाँदाखेरि अनि सिन्धुपाल्चोकका ती केही महिना अगाडि मैले देखेका ती हेलिकप्टरका कुराहरू सबै जोडिँदै गयो हामीलाई त जेल लग्यो व्यवस्था परिवर्तन भइसकेपछि छोडियो छोडिसकेपछि मैले बहिष्कृत भएर थुनिएकी महिलालाई खोज्न थाले किनभने राजनीतिक माहौल सकारात्मक बन्यो प्रजातान्त्रिक समाज बन्यो अनि खोज्न थालिसकेपछि उनलाई हामीले खोज्यौं त्यसपछि निकाल्यौं त्यहाँबाट त्यो प्रहरीको त्यो बन्दीगृहबाट निकाल्यौं अनि त्यसपछि अनि तत्कालीन अन्तरिम सरकारले उनलाई स्वास्थ्य मन्त्रालयको एउटा कुनै अस्पतालमा काम पनि दियो अनि त्यसपछि त्यसै संगत हुँदै गएपछि अनि मैले आफूलाई सोध्न थालेँ म अब शिक्षण अस्पताल फर्केर मैले जागिर खाएर बसौँ कि म चाहिँ विरहत सामाजिक मुद्दामा लागू भन्ने 2-4 महिना मन्थन गरिसकेपछि मेरो निर्णय चाहिँ दोस्रोमा गयो होइन म चाहिँ अब वृहत सामाजिक मुद्दा मलाई नर्सिङ छोड्ने बहाना पनि चाहिएको थियो आर्थिक कारणले म त्यहाँ नर्सिङ छोड्न सकिरहेको थिइनँ अनि त्यसपछि नर्सिङबाट कमाएको पैसाले अलिकता राखेर त्यसपछि मैले समाजशास्त्र अध्ययन गर्न थालेँ त्यसको साथसाथै ती महिलाहरूलाई निकालेर अनि स्वास्थ्य मन्त्रालयमा काम गर्न थालिन् ती महिलाले स्वास्थ्य मन्त्रालयको कुनै अस्पतालमा टेकु अस्पतालमा उनलाई काम दियो अनि उनीसँग सङ्गत गर्दै जाँदा धेरै कुरा मैले उनको जीवनबाट सिकेँ मलाई किताब पढ्न परेन अनि त्यसपछि मैले एउटा संस्था खोलेँ त्यस्तै महिला बेचिएर फर्केका समाजले बहिष्कार गरेका महिलालाई राखेर सहयोग गर्ने संस्था खोलेँ 4-5 वर्ष संस्था चल्यो दुर्भाग्यवश अब संस्थाभित्र पारिवारिक किचलो भयो त्यहाँ पनि अब गुटबन्दी भयो चलेन त्यसपछि मैले अनि म अस्पतालबाट त राजीनामा गरेर निस्केँ अब ठूलो समाजमा म अब वृहत मलाई क्षेत्र चाहिँ वृहत भयो होइन एउटा संस्था नचल्दैमा एउटा काम नहुँदैमा के भयो त भने मैले खोज्दै जाँदाखेरि मैले अक्सफाममा काम पाएँ अक्सफाम बेलायती संस्थामा काम पाएँ त्यहाँ बसेर मैले देखेका ती सपनाहरू त्यो सिन्धुपाल्चोकमा देखेको त्यो दृश्यहरू त्यसपछि बन्दीगृहमा भेटेका ती महिला त्यसपछि समाजबाट बहिष्कृत भएर हामी जेल छुटिसकेपछि व्यवस्था परिवर्तन भइसकेपछि उनलाई चाहिँ बन्दीगृहबाट निकालेर काम गरेकी महिलाको संगत सबैलाई मैले संयोजन गरेर होइन अब चाहिँ यो विषयमा काम गर्नुपर्छ भनेर म चाहिँ सबै कुरा छोडेर जागिर खाँदै भाइ बहिनी पढाउँदै आफू बाँच्दै अनि यी महिलालाई पनि सहयोग गर्दै अनि मैले चाहिँ त्यहाँबाट सुरु गरेँ करिब 10-12 वर्ष सुरु गरिसकेपछि मलाई चाहिँ यसलाई प्राज्ञिक रूपमा हेर्न मन लाग्यो, प्राज्ञिक अध्ययन सैद्धान्तिकरण गर्न मन लागिसकेपछि मैले यही विषयमा विद्यावारिधि गर्ने प्रयास गरे।
एकपछि अर्को घटनाले प्रेरित गर्दै लग्यो, केन्द्रित गर्दै लग्यो भनेर
प्रेरित पनि गर्दै लग्यो।
तर तत्कालीन अवस्था सहज थिएन, होइन, यसको लागि एउटा ठुलै साहस चाहिन्थ्यो। सिन्धुपाल्चोकबाट यसको बीजारोपण भयो भनौ न, होइन, मानव वेशभूषण भनेको कस्तो रहेछ, छोरीहरू कसरी हेलिकप्टरबाट टाढिँदै रहेछन् आफ्नो घर परिवारबाट आफन्तबाट, र त्यो हेलिकप्टरबाट ओर्लिसकेपछि ती दिदी बहिनीहरूको कहाँले लाग्दो जीवनको शुरूआत र तिनीहरूको जिन्दगी कहाँ पुग्छ, हराउँछन् बिलाउँछन् होइन, तर त्यो हराउनुको पछाडि सधैँ पीड़ा रहेको पनि यहाँले देख्नुभयो। सिन्धुपाल्चोकबाट त्यो आवाज उठाउनु, त्यसपछि फेरि त्यही कुरालाई, मानव बेचबिखनको कुरालाई, हाम्रा दिदी बहिनी छोरीहरू बेचिएको कुरालाई विद्रोहको रूपमा, होइन, यो रोकिनुपर्छ, यो हुनु हुँदैन भनेर साहसिक कदम चाल्ने, यति धेरै अनुसन्धानमा खोता लिएर त्यो विषयमा गहिरिएर लिएर आउनु, त्यति बेला त ठूलो जोखिम पनि थियो नि, होइन?
जोखिम असाध्य थियो। अब त्यही, अब आफ्नो रोजीरोटी भाइ बहिनी ल्याएर पढाइरहेको थिएँ, उनीहरूको रोजीरोटी, त्यसपछि अब मैले सहयोग गर्छु भनेर म प्रति आश्रित भएका बहिष्कृत महिलाहरूको रोजीरोटी, र त्यसपछि तपाईँले भन्नुभयो जस्तै यो सवाललाई समाजले यसरी बेचिएर फर्केका महिलालाई समाजले हेर्ने दृष्टिकोण अहिले त नकारात्मक छ, त्यति बेला झनै विषाक्त थियो। त्यो सबै चुनौतीलाई सम्बोधन गर्दै अगाडि बढे। मलाई के कुरामा विश्वास थियो भने काली लाग्थ्यो कहिलेकाहीँ, मैले के गरेँ, मेरो बुवा आमाले भन्नुहुन्थ्यो हुँदा खाँदाको स्थायी जागिर छोडेर के गरेको पनि भन्नुहुन्थ्यो, साथीहरूले पनि भन्थे, कहिलेकाहीँ हँ के गरेँ भन्ने लाग्थ्यो। तर मलाई के त्यही भित्र मनमा थियो भने होइन, यो सवालमा मेहनत गरिसकेपछि चुनौतीको सम्बोधन गर्न सकिन्छ र यसमा काम गर्नुपर्छ भनेर नै मैले चाहिँ त्यो साहस बटुलेर नै अहिले आएर त्यसको करिब करिब 15-16 वर्षमा साहस भन्ने पुस्तक जन्मियो।
हजुर, मानव बेचबिखनबाट प्रभावित र यो बेचबिखनबाट फर्किएका महिलाहरूको विषयमा अनुसन्धान गरेर साहस नामको पुस्तक प्रकाशन गर्नुभयो। उहाँ डाक्टर मीना पौडेल हामी समाजशास्त्रीको रूपमा चिन्छौ, आप्रवासनविदको रूपमा पनि यहाँलाई हामी चिन्छौ, सबैभन्दा ठूलो त सामाजिक अभियन्ताको रूपमा, होइन, त्यो पनि साहसका साथ। कसले भन्छ छोरीले गर्न सक्दैन भनेर, चाहिएको त अवसर रहेछ, पहुँच रहेछ, होइन, अनि यसपछि सहभागिता पनि रहेछ,
आत्मविश्वास।
एउटा छोरीले पढ्न पाएको त्यो अवसरले आज साहस नामको पुस्तक निस्क्यो, र यहाँले भन्नुभयो आफ्नो लागि मात्र होइन, आफ्नो परिवारको लागि, भाइ बहिनीको लागि, अनि अधिकारको खोजीमा, सामाजिक न्यायको खोजीमा रहेका पीड़ितहरूको, जो विभेदमा परेका छन्, उनीहरूको आवाजलाई न्यायलाई बाहिर ल्याउनको लागि पनि यहाँको अध्ययन, यहाँको परिश्रम, सबै कुरा उपयोगमा आयो नि त,
आयो आयो अन्त्यमा आयो। यसमा धेरै साथीहरूको र प्रमुख रूपमा मेरो बुवा आमाको ठूलो योगदान छ, किनभने मैले नेपाली समाजमा त्यसमा पनि एउटा उपल्लो जाति भनिएको ब्राह्मण परिवारमा जन्मिएको छोरी विवाह जस्तो संस्थालाई अस्वीकार गरेर एकल जीवन जिएर मैले चाहेको काम गर्न, चाहेको विषय पढ्न र चाहेको ठाउँमा जान मलाई छुट दिनुभयो, त्यो स्वतन्त्रता मैले पाएँ। सायद मेरो सबभन्दा ठूलो बल त्यो हो जस्तो लाग्छ। अरू त्यो बीचमा आउने हन्डरहरू, धोकाहरू, चुनौतीहरू, ठक्करहरू मेरो लागि केही पनि भएनन्, त्यति बेला नगन्ने भए। त्यो विश्वास, त्यो छुट, त्यो स्वतन्त्रताले वास्तवमा मलाई चाहिँ अहिले म बनाएको हो। त्यसको साथसाथै मेरो साथी सङ्गीहरू पनि, र खासमा बेचिएर फर्केका महिलाहरू, र यो ती महिलाहरूलाई सघाउने, सहयोग गर्ने केही संस्थाहरू, एबीसी नेपाल जस्तो संस्था, पछि शक्ति समूह भएर जन्मियो शक्ति समूह जस्तो संस्था, र सिन्धुपाल्चोकमै पनि महिला आत्मनिर्भरता केन्द्र, केही व्यक्तिहरू छन्, भगवती नेपाल, दुर्गा घिमिरे, जो चाहिँ मेरा प्रेरणाका स्रोत हुन्, यी संस्थाहरू मेरा मार्गदर्शन हुन्, र ती बेचिएका महिलाहरू मेरा वास्तवमा ऊर्जा हुन्, त्यसरी चाहिँ आएको। त्यसको अगाडि अरू चुनौतीहरूलाई मैले चुनौतीको रूपमा लिइन, वास्तवमै भन्ने हो भने।
हजुर, सबैभन्दा पहिला त परिवारको साथ असाध्यै महत्वपूर्ण हुने रहेछ। हाम्रा छोरीहरूले पढ्न पाउनु पर्ने रहेछ, चेतना, होइन, त्यो त्यो चेतनालाई छुन पाउनु पर्यो, त्यसलाई महसुस गर्न पाउनु पर्यो, र छोरीहरूको जिन्दगीमा, एउटा महिलाको जिन्दगीमा स्वतन्त्रताको कत्रो ठूलो भूमिका हुँदो रहेछ, पारिवारिक विश्वासको कति ठूलो भूमिका हुँदो रहेछ, र स्वयं म सक्छु भन्ने एउटा आत्मविश्वास र आफ्नो कार्यमा निरन्तरता कत्रो ठूलो कुरा हुने रहेछ। यसको सबै संयोजन हामीले डाक्टर मीना पौडेलमा पाउँछौ। र यसरी भनिरहँदा मीना म्याम, असाध्यै गाह्रो थियो त्यो गाह्रो रोजाइ। स्वतन्त्रता त थियो, विश्वास पनि थियो, तर कठिन थियो। आलोचना अनि त्यसपछि जोखिम, असुरक्षा पनि त भयो नि त जिन्दगीमा। त्यसैले गर्दा हजुर
बहिष्कृत नै भयो नि, म बहिष्कृत बहिष्कारमा परेका महिलाहरूको पछि लाएर उनीहरूको परिवारलाई तपाईँको छोरी बुहारी श्रीमती हुनुहुन्छ बहिष्कार नगर्नुहोस् भन्दाखेरि म आफै बहिष्कृत पनि भएको छु धेरै पटक। है
बेचिएका छोरीको न्यायको लागि पक्षमा बोल्दाखेरि यहाँको मूल्य नै तोकियो,
टाउको मूल्य तोकियो, बहिष्कृत भए। धेरै साथीहरू गुमाए मैले, आफन्तहरू अहिले पनि ती आफन्तहरू मसँग टाढा छन् किनभने मैले यो सवालमा काम गरे। नराम्रा महिला हुन्, बेचिएका महिला हुन्, यी खराब महिला हुन्, यी महिलाहरूको संगत गर्ने, यी महिलाहरूको बारेमा बोल्ने भनेर मलाई कतिपय मेरो आफन्तकोमा अहिले पनि म दसैँमा टिका लाउन जान्न त्यो भोगाई भयो। तर त्यो हुँदा हुँदै पनि मैले अघि भने केही संस्थाहरू जसको मैले नाम लिएँ, केही व्यक्तिहरू जसले चाहिँ नेपालमा मानव बेचबिखन, महिला बेचबिखनको कुरा मुद्दालाई सामाजिक रूपमा स्थापित गर्नुभयो, दुर्गा घिमिरे, भगवती नेपालहरू जस्ता प्रेरणाका स्रोत हुन्। मसँग बहिष्कार गर्ने ठूलो समाज हुँदा हुँदै पनि मलाई टेको दिने प्रेरणाको स्रोतको रूपमा एउटा जमात चाहिँ थियो, त्यो नै मेरो ऊर्जा हो।
हजुर, यो बेचबिखन विरुद्धको अभियानमा लाग्नु हुने हाम्रो भगवती नेपाल र दुर्गा घिमिरे, उहाँहरूको अनुभव पनि हामीले कार्यक्रम आजका नारीको हाम्रो यो प्रस्तुतिमा राखिसकेका छौं। र यसरी भन्नुपर्दा साथ, सहयोग र प्रेरणाको भूमिका त रहन्छन् नै, तर के कुराले यहाँलाई चाहिँ त्यस्तो अप्ठ्यारो परिस्थितिमा आफ्नो टाउको मूल्य तोकिदिँदा, आफ्नो आफन्तले साथ छोडिदिँदा पनि त्यो बेचबिखनमा परेका छोरीहरूको न्यायको लागि लडिरहन, तत्पर रहन, अझ खोजी अनुसन्धान गरिरहन, आवाज उठाइरहन, उहाँहरूको बारेमा कलम चलाइरहन के कुराले प्रेरित गर्यो?
मलाई मेरो विचारमा म अलिक म कस्तो छु, एकोरे टाइपको मान्छे छु, म जुन विषयमा लाग्छु म त्यसलाई खोतल्छु। अब कस्तो देखियो भने जति अनुसन्धान गर्दै गयो त्यति नयाँ नयाँ कुरा, त्यति अँध्यारा पुवालहरू देखिन थालिए। बेचिएको छ, त्यसपछि बहिष्कार भएछ, बहिष्कृत भइसकेपछि त्यसको नतिजा के त भन्दा नागरिकता छैन, अनागरिक भएको छ, राज्यबाट बहिष्कार, परिवारले बहिष्कार, स्कूलले बहिष्कार, वा किशोरीहरू बेचिएर फर्केर आएर स्कूल जाँदा शिक्षकहरूबाट बहिष्कार, अनि पानी पँदेर जाँदा साथी सङ्गीबाट बहिष्कार, सिटामोल लिन्न स्वास्थ्य चौकी जाँदा अस्पतालबाट बहिष्कार, अनि मलाई बेच्ने फलाना हो भनेर अदालतमा जाँदाखेरि न्यायको लागि जाँदा न्यायालयबाट बहिष्कार भइसकेपछि, अनि मलाई के लाग्ने, यो सबै समाजबाट बहिष्कार यी कहाँ जान्छन् त यी मान्छे, यिनको लागि के छ त भन्दा केही पनि छैन। अनि मैले आफूलाई कसरी तुलना गरेँ भने समाजमा केही पनि नभएका, सबै पिँधबाट सबै क्षेत्रबाट फालिएका महिलाहरू त बाँचिरहेछन् भने मेरो परिवार छ, मेरो समाज छ, मेरो कमाई छ, मेरो पैसा छ, मेरो आत्मविश्वास छ, मेरो शिक्षा छ, मलाई त सबै कुरा छ। छैन के त भन्दाखेरि यी महिलाहरूलाई साथ दिएको भएर समाजले मलाई हेर्ने दृष्टिकोण मात्रै खराब छ भनिसकेपछि मेरो वास्तवमा ऊर्जा भनेको त्यो खोतल्दै 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 जति खोतल्यो त्यति आफूमा भित्र हुटहुटी भयो कि अब के हुन्छ, अब के हुन्छ, अब के छ, अब के छ, त्यो हुटहुटीले मलाई चाहिँ अगाडि बढाएको वास्तवमा। अनि अर्को के भन्दाखेरि मैले 30 वर्षदेखि यो आप्रवासनमा काम गरेछु, बेचबिखन भनेको आप्रवासनको नकारात्मक पाटो हो, होइन हामीले खालि रेमिटेन्स ल्याउने होइन, रेमिटेन्सले यसो गर्यो यति करोड रेमिटेन्स आयो आप्रवासन वैदेशी रोजगारबाट यो घर बन्यो त्यो भन्यो, हामी सकारात्मक पाटोको कुरा गर्छौँ त्यो राम्रै हो, तर नकारात्मक पाटोको खोजी कसले गर्ने त, कसैले त गर्नु पर्यो नि होइन। त्यही भएर रेमिटेन्स पठाउने वैदेशी रोजगारीमाबाट रेमिटेन्स पठाएर खर्च धान्ने, देशकै अर्थतन्त्र धान्ने, घरको अर्थतन्त्र धान्ने सकारात्मक पाटो हो आप्रवासनको। मानव बेचबिखनबाट बहिष्कृत हुने नकारात्मक पाटो हो। दुईटालाई हामीले समानान्तर रूपमा अध्ययन गरेर जोडेर लानुपर्छ भन्ने मेरो हुटहुटी पनि हो। त्यसले गर्दाखेरि म नथाकेको कारण त्यो पनि अहिले पनि म त्यो गरिरहेको छु।
महिला सवालमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी यो समय हामीले यहाँहरूमाझ सुनाइरहेका छौं। र आजका नारीको यो श्रृंखलामा आज हामीले समाजशास्त्री, आप्रवासनविद, अधिकार कर्मी, एक सशक्त सामाजिक अभियन्ता डाक्टर मीना पौडेलको जीवन अनुभवलाई, उहाँको विभिन्न यो महिला सवालमा गरेका काम कार्यका अनुभवलाई यहाँहरू माझ राखिरहेको छौ। मिना म्याम, यहाँले भन्नुभयो के कुराले रोकिएको थिएन यहाँको यात्रा भनेर, र आफूले पाएको एउटा अवसर, त्यो अवसर, त्यो चेतना, त्यो अनुभूतिलाई एउटा बलियो आधार बनाएर बेचेका हाम्रा छोरीहरू, बेचेपछि फेरि बहिष्करणमा परेका हाम्रा छोरीहरूको न्यायको लागि निरन्तर लडिरहनु भएको छ। अहिले पनि यहाँको यो यात्रा जारी छ भनौँ न। हिजो सिन्धुपाल्चोकको बारी जंगलबाट हेलिकप्टरबाट उठाइएका हाम्रा छोरीहरू, विभिन्न लडाई फकाई गरेर विभिन्न क्षेत्रमा पुर्याइएका र बाध्यतावश विभिन्न श्रम गरिरहनु भएको, यौन व्यवसायमा लगाइनुभएका हाम्रा दिदीबहिनीहरूको काली लाग्दो अवस्था, त्यहाँबाट फर्केपछि उहाँहरूको पुनर्स्थापनाको लागि, नयाँ जिन्दगीको लागि के गर्न सकिन्छ त, किन यस्तो परिस्थिति आयो, आवश्यकता के हो, यसमा अनुसन्धान पनि गर्दै जानुभयो। र आज फेरि हाम्रा दिदीबहिनीहरू श्रमको नाममा विभिन्न देशमा पुग्नु भएको छ। साँच्चै उहाँहरूको अवस्था कस्तो छ त? उहाँहरू सही बाटोबाट गइराख्नु भएको छ कि उहाँहरू जानुले उहाँहरूले फाइदा उठाइरहनु भएको छ कि उहाँहरूलाई लगेर पुर्याएर पठाएर फाइदा लिइराखेको छन्? अहिले पनि अवस्था कस्तो छ त? एउटा महिलाको जिन्दगी एउटा पीड़ा भोगेपछि फेरि बहिष्करणमा पर्नु अर्को एउटा पीड़ा, विभेदमा पर्नुको अर्को एउटा दुखद पाटो, यो सबैलाई समेट्दाखेरि साँच्चै नै यो यहाँको यो बेचबिखन र बहिष्करणको विषयमा जुन यहाँले साहस पुस्तक प्रकाशन गर्नुभएको छ, यो डाक्टर मीना पौडेलको साहससँग पनि जोडिएको कथा हो भन्न हामी रुचाउँछौ। र आज यसरी हामी कुराकानी गरिरहँदा 40 वर्षको यो यात्रा, यो संघर्ष, यही विषयमा अनुसन्धान गरिरहनु, यही विषयलाई खोतलिरहनु भएको छ, र हाम्रा ती बेचिएका, जोखिममा परेका, बहिष्करणमा परेका छोरीहरूको न्यायको लागि पनि लडिरहनु भएको छ। यसरी भन्नुपर्दा आजको हाम्रो यो प्रस्तुति, आजका नारीबाट हाम्रा घर परिवारलाई, हामीलाई सुनिरहनु भएका हाम्रा दाजुभाइहरूलाई, दिदीबहिनीहरूलाई, युवाहरूलाई, उहाँहरूले बुझ्नुपर्ने, सुनाउनै पर्ने, यो बेचबिखनको विषयमा बुझ्नुपर्ने कुरा के हो जस्तो लाग्छ? यो सबै यो एउटा लामो अनुभवका आधारमा आज यो कार्यक्रम मार्फत के भन्नुहुन्छ?
यसमा त एउटा के प्रमुख सन्देश के छ त भन्दाखेरि, आप्रवासनमा जानु आफैमा गल्ती होइन। अहिलेको हाम्रो राजनीतिक पद्धति र खुला अर्थनीतिले दिएको अधिकार हो। हामी संसारको जुनसुकै, अहिले संसार एउटा गाउँ भएको छ, होइन, एउटा शहर, एउटा गाउँ, एउटा टोल भएको छ। त्यहाँ गएर आफ्नो क्षमता र योग्यता र चाहना अनुसार जुनसुकै श्रम बजारमा नि काम गर्न पाइन्छ। तर जाने विधि र सरकारले त्यसलाई गर्ने सहजीकरणमा फरक पर्छ। जस्तो वैदेशिक रोजगारमा जानेहरू सरकारको श्रम स्वीकृति लिएर जान्छन्, जाँदा पनि उनीहरू दलालबाट ठगिन्छन्। हिजो मैले अनुसन्धान गर्न थाल्दाखेरिको आप्रवासन चाहिँ त्यति संस्थागत भइसकेको थिएन, व्यवस्थित भइसकेको छैन, अहिले थोरै व्यवस्थित भएको छ। त्यति हुँदाहुँदै पनि के हो त भन्दाखेरि, आप्रवासनभित्रका दुईटा प्रमुख, तीनटा चारवटा आयाम छन्, तर अहिले सान्दर्भिक चाहिँ अहिलेको छलफलमा दुईटा प्रमुख आयाममा, एउटा वैदेशिक रोजगारमा गएर रेमिटेन्स पठाएर घर खर्च चलाउनु त्यो अधिकार हो, त्यसलाई अन्यथा लिनु हुँदैन। त्यसभित्र हुने व्यतिथि र त्यसभित्र हुने शोषणलाई अन्त्य गर्नुपर्छ, होइन। अर्को के त भन्दाखेरि, तपाईँले अहिले भन्नुभएको कुरो एकदमै महत्वपूर्ण के छ यहाँ भन्दाखेरि, वैदेशिक रोजगारीको बाहनामा लगाएर महिलाहरू बेचिन्छन्। अहिले पनि पुरुषहरू पनि बेचिन्छन् तर महिलाहरू बढी बेचिन्छन्। त्यसलाई चाहिँ त्यो अपराध हो। त्यसले म के भन्छु, एउटै सन्देश के दिन चाहन्छु भने, मानव बेचबिखन अपराध हो, व्यक्ति विरूद्धको अपराध हो, त्यो व्यक्तिलाई संरक्षण चाहिन्छ र अपराधीलाई कारवाही गर्नुपर्छ। श्रम आप्रवासन अधिकार हो, त्यसभित्रको व्यतिथिलाई रोक्नुपर्छ र श्रम आप्रवासनलाई सहजीकरण गरेर सुरक्षित बनाउनुपर्छ। तर दुइटैलाई बहिष्कार गर्नु हुँदैन, खासमा मानव बेचबिखन, महिला बेचबिखनलाई बहिष्कार गर्नु हुँदैन, उनीहरूलाई संरक्षण चाहिन्छ। परिवारले आफ्नो सदस्य आपतमा परेको बेलामा उसलाई संरक्षण दिने बेलामा बहिष्कार गरिदिन्छ। सबभन्दा त्यो मेरो उसमा साहसमा सबभन्दा पीड़ादायी के भयो भन्दाखेरि, जब फर्केर आएर सबैले बहिष्कार गरेर न्यायालयमा न्याय माग्ने जाँदाखेरि न्यायालयबाट पनि बहिष्कार भएछन्। भनिसकेपछि सिङ्गो हाम्रो न्याय प्रणालीलाई पनि यसले चाहिँ प्रश्न उठाएको छ। त्यसले गर्दाखेरि म सन्देश के दिन चाहन्छु भने, उहाँहरू बेचिनु गल्ती होइन, दलाल र जालझेलमा परेर एउटा षड्यन्त्रकारी गिरोहको हातमा परेर बेचिनु भएको उहाँहरूलाई परिवारले संरक्षण दिनुपर्छ, राज्यले संरक्षण दिनुपर्छ, न्यायालयले संरक्षण दिनुपर्छ, सेवादायक निकायहरूले स्वास्थ्य शिक्षा यिनीहरूले चाहिँ सेवा दिनुपर्छ। आप्रवासन भनेको अधिकार हो, त्यसलाई चाहिँ हामीले व्यवस्थित गर्नुपर्छ। यो दुईटा मात्रै सन्देश चाहिँ म दिन चाहन्छु।
हजुर, पक्कै पनि सामाजिक बहिष्करणको अन्तर सम्बन्धको एउटा विषय, यहाँको विद्यावारिधिको एउटा विषय पनि हो, होइन? यसरी भनिरहनु पर्दा जो बेचबिखनमा पढ्नुभयो हाम्रा दिदी बहिनी छोरीहरू, होइन, उहाँहरू फर्केर आएपछि फेरि बहिष्करणमा पर्नु भयो नि, आफूलाई असाध्यै मन छोएको बिर्सिनै नसक्ने हुन त कुन चाहिँ घटना बिर्सिन सकिएला, होइन, छोरीको पीड़ासँग जोडिएको छ त्यस्तो एउटा पात्रको?
यस्ता थुप्रै छन्, त्यसमा सबभन्दा मलाई अहिले पनि एकदमै मेरो दिमाग नै चक्कर आउने के हो त भन्दाखेरि, मैले अन्तर्वार्ता गर्ने क्रममा बर्दियाको एकजना महिला क्षेत्री परिवारको हुनुहुन्थ्यो, के अरे उहाँ फर्किनु भएको थियो अनि उहाँ मेरो पात्र, उहाँलाई मैले अन्तर्वार्ता गरेँ। त्यसपछि बर्दिया गएर गरेँ, बर्दियाको मान्छे तर बर्दियाको गल्लीहरूमा बस्नुहुन्थ्यो, उहाँ घरमा बस्नुहुन्थेन किनभने बहिष्कृत। अनि उहाँलाई लिएर म उहाँको बुवालाई भेट्न, बुवा आमालाई भेट्न घरमा गएँ, बर्दियामा गुलेरियामा गएँ। राम्रै परिवारको हुनुहुन्थ्यो, पक्की घर थियो है। अनि गएर बुवालाई यो तपाईँको छोरी फर्केर आउनु भएको छ, उहाँले दुःख पाउनुभयो, हन्डर खानुभयो, अब के कारणले हन्डर खानुभयो त्यो पछि छलफल गर्न, तपाईँको छोरी भन्दाखेरि उहाँले के भन्नुभयो भन्दाखेरि, ए हो र मैले त 3 वर्ष अगाडि क्रिया गरिसकेँ उसको, भन्नुभयो। त्यो छोरी चाहिँ बम्बईबाट फर्केर फुत्किएर आएर घर जाँदाखेरि नस्वीकारेर बर्दियाको कुनै गल्लीहरूमा जीवन चलाइरहनु भएको थियो। अनि मैले लिएर गएँ भन्दाखेरि तपाईँको छोरी हो उहाँ भने भन्दाखेरि उसको मैले 3 वर्ष अगाडि क्रिया गरिसकेँ भनेर, त्यो तहको बहिष्करण एउटा। अर्को के छ भने, मैले मेरो पुस्तकको एउटा अध्याय समर्पण पनि गरेको छु, एउटी महिला उहाँ तामाङ महिला हुनुहुन्थ्यो नुवाकोटको, उहाँ फर्केर आउनुभयो, त्यसपछि स्वीकार्ने कुरा भएन, काठमाडौँका गल्लीहरूमा भौतारिँदाखेरि शक्ति समूह भन्ने संस्था बनिसकेको थियो अनि त्यहाँ त्यसको आबद्ध हुनुभएको थियो। अनि उहाँले नागरिकताको निम्ति, नागरिक भएर बाँच्नको निम्ति, नागरिकताको निम्ति उहाँले कसैसँग बिहे गर्नुभयो। उहाँले एउटा बच्चा लिएर आउनु भएको थियो भारतबाट, होइन, त्यो बच्चालाई पनि नागरिकता दिनुपर्ने थियो केही वर्ष अगाडि पछाडि, होइन, उहाँ बच्चा सानै थियो त्यति बेला, 2-3 वर्षको थियो।
बच्चाको
र आफ्नो नागरिकताको निम्ति चाहिँ उहाँले बिहे गर्नुभयो, किनभने हामी कहाँ त नेपालमा त पुरुषको सिफारिस बिना त नागरिकता पाइँदैन। बिहे गर्नुभयो, 1-2 वर्ष चल्यो, अर्को बच्चा पनि जन्मियो, ल ठिक छ त्यति बेलासम्म। अनि उहाँले शक्ति समूह लगायत कतै काम गर्नुहुन्थ्यो, पैसा आउँथ्यो, 2 जनाको चलिरहेको थियो, श्रीमान पनि टेम्पो चलाउनुहुन्थ्यो, चलिरहेको थियो। अनि त्यसपछि बिस्तारै सम्बन्धहरू बिग्रँदै गइसकेपछि श्रीमानले के भन्यो भने, तैँले सड़कमा गएर सुतेर कसैसँग यो यौन श्रम बेचेर यो गरेर भए पनि मलाई चाहिँ रक्सी खानलाई र मासु खानलाई, मलाई सुनको सिक्री किन्नलाई पैसा चाहिन्छ भनेर पिट्न थाल्यो। उहाँ शक्ति समूहको जागिर त हुनुहुन्थ्यो, त्यो पुगेन। अब एउटा बच्चा उतारिरहनु भएको थियो, आफू श्रीमान श्रीमती यहाँको बच्चा गरेर 4 जनाको परिवार थियो, डेरा भएर तिर्नु पर्थ्यो काठमाडौँमा। श्रीमानले उसले चाहे अनुसारको, चाहेको अनुसारको काम नगरिदिएको र चाहेको अनुसारको भने जति पैसा नल्याइदिएको र पिट्न थाल्यो। ती महिलाले त्यो पिटाई, त्यो सामाजिक बहिष्कार छँदैछ, आफन्त छन् नुवाकोटमा, त्यहाँ स्वीकार्दैन, कसैले स्वीकार्दैन, बहिष्कृत, स्वीकार्छु भनेर बिहे गरेको श्रीमानले पनि नस्वीकारिसकेपछि उहाँले आत्महत्या गर्नुभयो। अनि मैले उहाँलाई अन्तर्वार्ता गरेँ, अहिले पनि म उहाँको टेपहरू सुन्छु, होइन, मलाई एकदमै पोल्छ त्यसले। सामाजिक बहिष्करणको परिणाम हो यो। अनि मैले त्यो सामाजिक बहिष्करणको परिणाम भनेर जुन 5औं अध्यायमा मैले व्याख्या विश्लेषण गरेको छु, त्यो चाहिँ उहाँलाई मैले समर्पण। यो दुईटा घटनाले मलाई अहिले पनि, मैले साहस किताब मैले अगाडि देखेँ भने यो दुईटा घटना मेरो आँखाको अगाडि आउँछ अनि मलाई पोल्छ। यस्ता थुप्रै छन्,
यस्ता कति होला नसुनेका नलेखिएका कथाहरू, कतिले ज्यान गुमाउनु पर्यो होला, होइन, आफ्नो सन्तानको लागि कतिले अपहेलना र यो बहिष्करणको पीड़ा सहेरै जिन्दगी बित्यो होला। हामी हाम्रो जिन्दगी त जिइराखेको छौँ, तर हाम्रो आफ्नै वरपर सामाजिक न्याय नपाएर, अन्याय सहेर, विभेदमा परेर बसिरहनु भएको लागि हामीले कति वकालत गर्यौं, कति बोल्यौं, कति लेख्यौं, कति विद्रोहको आवाज उठायौं त यो पनि एउटा प्रश्न बनेर रहेको छ। र यही प्रश्नलाई चिर्दै आवाज उठाउनेहरू पनि हुनुहुन्छ, आफ्नो लागि मात्र होइन, समाज र राष्ट्रको लागि, सामाजिक न्यायको लागि अहोरात्र खटिनेहरू पनि यही हुनुहुन्छ। यसको एक पात्र हुनुहुन्छ डाक्टर मीना पौडेल, जसको अनुभवलाई आज हामीले यहाँहरूमा सुनाइरहेका छौं। र कति कति बेला त मन भक्कानिन्छ पनि है मीना म्याम, यी कुराहरू सुनिरहँदा कति गाह्रो हुन्छ। एउटै समाज, एउटै देश, एउटै यो विश्व होइन, तर कथा फरक छ, पीड़ा फरक छ।
भक्कानिन्छ, तर अब त मलाई कस्तो भइसक्यो भने अब त मलाई भक्कानिने, सुरु सुरुमा भक्कानिन्थ्यो, अब त मलाई आक्रोश रिस उठ्छ। साहस चाहिँ पीडा, आक्रोश, विद्रोह सबै कुराको एउटा सम्मिश्रण उपलब्धि हो यो।
एउटा पुस्तक दस्तावेज पनि हो होइन, मानव बेचबिखन विरुद्ध र बहिष्करणमा परेकाहरूको न्याय किन त आवश्यक छ भन्नको लागि एउटा दस्तावेज।
दस्तावेज मात्रै होइन, तपाईँले सन्दर्भ ल्याइहाल्नु, यो त नेपालमा मानव बेचबिखन सम्बन्धी गरेको प्राज्ञिक अध्ययनको पहिलो पुस्तक हो, पहिलो प्राज्ञिक पुस्तक हो।
हजुर,
तपाईँले सुरुमै भन्नुभएको छ प्रमाणित पुस्तक भनेर।
हजुर, प्रमाणित
प्राज्ञिक रूपमा अध्ययन भएको छैन, त्यसले गर्दाखेरि मलाई आशा छ केही केही विद्यार्थीहरूले त मलाई यो पुस्तकलाई आधार बनाएर हामी यो सवालमा अध्ययन गर्छौ, थेसिस लेख्छौ भनेर पनि भनिसक्नु भएको छ, त्यसले गर्दा यो प्राज्ञिक पुस्तक हो।
हजुर, यो बेचबिखन किन रोकिरहेको छैन? यो म्यान पावरसँग जोडिएको छ भनेको छ, दलालसँग, व्यवसायसँग, राजनीति कर्मीहरूसँग होइन, यो एउटा
दोहोरो
एउटा सञ्जाल छ होइन, त्यसलाई तोड्नको लागि होइन अब हुनुपर्ने चाहिँ के हो, अब किन भइरहेको छ
यो? यस्तो छ, बेचबिखन चाहिँ एउटा यो अपराधिक गिरोहबाट सञ्चालित सञ्जाल हो, त्यो अपराधिक गिरोह हाम्रो राजनीतिक प्रक्रियासँग, हाम्रो राजनीतिक पार्टीहरूसँग जोडिया छ। जस्तो उदाहरणको लागि, त्यति बेला मैले अध्ययन शुरू गर्दाखेरि मैले सिन्धुपाल्चोकका जुन दृश्यहरू देख्दाखेरि बेचबिखन चाहिँ तात्कालीनबाट संरक्षित थियो, अनौपचारिक रूपमा, असंगठित रूपमा। अहिले आएर हामीले बौद्धलीय व्यवस्था अप्नाइसकेपछि, वैदेशी रोजगार व्यवसायलाई हामीले खुला गरिदिइसकेपछि यो चाहिँ संगठित रूपमा मानव बेचबिखन शुरू भयो। र अहिले आएर तपाईँ अहिले भन्नुभयो वैदेशी रोजगार व्यवसायभित्र एउटा यस्तो पाटो छ, एउटा यस्तो वैदेशी रोजगार व्यवसायको एउटा यस्तो पक्ष छ जसले चाहिँ मानव बेचबिखनलाई प्रवर्धन गर्छ, संस्थागत गर्छ, र ती वैदेशिक रोजगार व्यवसायीहरू विभिन्न पार्टीका आफ्ना आफ्ना वर्गीय संगठन छन्। करिब करिब 50-60 वैदेशिक रोजगार व्यवसायीहरू छन्, तिनीहरूको महासंघ छ। भनिसकेपछि यसमा राजनीतिक संरक्षण छ। मैले राजनीतिक संरक्षण छ भनिरहँदा हाम्रो राजनीतिक पद्धतिले संरक्षण गरेको होइन, राजनीतिक पार्टीहरूले संरक्षण गरेको पद्धतिले संरक्षण गर्दैन। पद्धतिले सामाजिक न्यायलाई स्थापित गर्छ, कानूनका कुरा गर्छ, तर राजनीतिक पार्टीहरूले आफ्नो अन्तर्गतका वैदेशिक रोजगार व्यवसायहरूलाई यो आपराधिक गतिविधि गर्न, मानव तस्करी गर्न, मानव बेचबिखन गर्न छुट दिइरहेका छन्। त्यही भएर चाहिँ फर्केर आएका महिलाहरूले अदालतमा जाँदाखेरि अदालतले चाहिँ उनीहरूलाई बहिष्कार गर्छ, न्याय दिँदैन, किनभने राजनीतिक प्रभाव छ त्यहाँ। त्यसले गर्दाखेरि यो अहिले झन संगठित भएको छ, त्यसले गर्दा यसलाई हामीले सम्बोधन गर्न त सबभन्दा पहिला नेपालमा आप्रवासन, वृहत आप्रवासन नीति ल्याउनुपर्छ, जुन छैन अहिले। हामी रेमिटेन्सले देश चलाइरहेको छौँ, आप्रवासन नीति छैन। आप्रवासन नीतिभित्र मैले अघि भने यो नकारात्मक पाटो मानव बेचबिखनलाई सम्बोधन गर्ने एउटा आयाम हुनुपर्छ, वैदेशिक रोजगारीबाट आउने रेमिटेन्सलाई व्यवस्थित गर्ने, सकारात्मक पाटोलाई व्यवस्थित गर्ने अर्को आयाम हुनुपर्छ, अनि मानव तस्करी जुन हामीले आज छलफल गरेका छैनौं त्यसलाई रोक्ने अर्को पाटो हुनुपर्छ। यी सबै आयामहरूलाई समेटेर एउटा छाता आप्रवासन नीति, एकीकृत आप्रवासन नीति आउनुपर्छ, अनि वैदेशिक रोजगार व्यवसायहरूलाई राजनीतिक पार्टीहरूले मेरो वर्गीय जनवर्गीय संगठन हो, मलाई पैसा दिन्छ, चुनाव जिताउँछ भनेर संरक्षण गर्नु भएन, त्यो हो समस्या। त्यसले गर्दा यो
गलत गलतै हो,
यसलाई भ्रष्टाचारसँग जोडिएको छ, त्यो भ्रष्टाचारको सम्बोधन गर्ने पाटोसँग लगाएर हेर्नुपर्छ हामीले। यो एक्लै तपाईँले मानव बेचबिखन रोक्छु भनेर एकल नीति बनाउनु भयो भने सम्भव हुँदैन। यो अपराधसँग, त्यसपछि भ्रष्टाचारसँग, व्यतिथिसँग जोडिएको पाटो हो, तिनको सम्बोधन नभएपछि यो सम्बोधन हुँदैन।
अर्को कुरा यहीसँग जोडेर आउँछ, यो बेचबिखनको कुरा गरिरहँदा हुन त एउटा लामो समय व्यतीत भएको, 40 वर्ष भनेको छोटो समय होइन,
होइन
4 दशक यही विषयमा अनुसन्धान गरेर, यही विषयमा लागि परेर, यही विषयमा बोलेर कलम चलाएर व्यतीत भएको, लैंगिक समानताको कुराहरू गरिरह हुन्छ, लैंगिक हिंसाका कुरा गरिरह हुन्छ, यसका निराकरणको विषयमा लामो समयदेखि विभिन्न संघ संस्थाले होइन, सम्बन्धित निकायले, राज्यले पनि काम गर्दै आएको छ, यसभित्र पनि विभिन्न विविधता छ, त्यो विविधताको सवालमा पनि यहाँले आवाज उठाउँदै आउनु भएको छ कलम मार्फत, कसका लागि, किन र कसरी भन्ने प्रश्न पनि हामीमा छ नि त होइन, यसमा यहाँ के भन्नुहुन्छ?
होइन, यस्तो छ, तपाईँले समाज एउटा सचेत नागरिक भइसकेपछि तपाईँको पक्षधरता के हो?
हजुर,
तपाईँ कसको पक्षमा उभिनुहुन्छ? पीड़ितको पक्षमा, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक रूपले सीमान्तीकृत भएको पक्षमा उभिएर सामाजिक न्यायको निम्ति लड्नुहुन्छ कि तिनीहरू भनेका केही पनि होइनन्, केही मान्छे हुन्। अब हुने खानेसँग संगत गरेर हुने खानेको पक्षमा लडे भने म चाहिँ केही लाभको पद पाउँछु भने तपाईँ आफूलाई कता उभाउनुहुन्छ भन्ने रोजाई तपाईँको
महत्वपूर्ण कुरा यो
होइन। तपाईँको पक्षधरता के हो? तपाईँ सामाजिक न्यायको पक्षमा लड्ने कि आफ्नो नितान्त व्यक्तिगत स्वार्थको
पक्षमा लड्ने
होइन? त्यो रोजा यो, म चाहिँ जहिले पनि सामाजिक न्यायको पक्षमा लड्छु, त्यसले गर्दाखेरि म कहिले काहीँ अल्पमतमा पनि पर्छु, आलोचित पनि हुन्छु, बहिष्कृत त भइ पनि सकेँ धेरै पटक। अब त्यो रोजाई चाहिँ तपाईँको हो, त्यो चाहिँ केले गर्दो रहेछ भन्दाखेरि तपाईँले समाजलाई हेर्ने दृष्टिकोण तपाईँको मूल्य मान्यतामा भर पर्छ होइन। तपाईँले सामाजिक न्यायलाई प्रवर्धन गर्ने, त्यसलाई स्थापित गर्ने मूल्य मान्यता बोक्ने तपाईँ हो कि जेसुकै होस् म बनेपछि भयो भनेर आत्मकेन्द्रित भएर बोक्ने मान्यता हो भन्ने कुरा तपाईँमा भर पर्छ। नितान्त
व्यक्तिको लागि मात्र बाँच्ने कि होइन,
अरूको लागि
पनि बाँच्ने,
अनि समाज परिवर्तनको पक्षमा लाग्ने कि समाजमा भएका व्यतिथिलाई ठिक छ भनेर चुप लाग्ने?
साह्रै गाह्रो काम हो, त्यही गाह्रोको सामना गरिरहनु भएको छ, सन्तुष्टै लाग्छ?
म एकदमै एकदमै सन्तुष्ट छु। मैले हुँदा खाँदाको संयुक्त राष्ट्रसंघको जागिर छोडेर पनि आएर नेपालमा आफ्नो अनुभव ज्ञान बाँड्ने जहिलेसम्म सकिन्छ यो समाजबाट सीमान्तकृत भएका, समाजबाट तिरस्कृत भएका पक्षमा उभिने बोल्ने नै मेरो निर्णय हो, यसैमा मलाई सबभन्दा बढी आफ्नो सन्तुष्टि छ।
आजको यो कुराकानीको एउटा मर्म चाहिँ कहाँ गएर जोडिएको छ भने जो पीड़ामा परेर फर्किनु भएको छ, बहिष्करणमा पर्नु भएको छ, त्यो बहिष्करणमा पर्नु भएकोहरूको न्यायको लागि जुन कुराहरू उठिरहेको छ यो कुरा परिवारसँग सम्बन्धित छ, समाजसँग सम्बन्धित छ, राष्ट्रसँग सम्बन्धित छ नि त होइन? अनि यो कुरा केसँग पनि सम्बन्धित छ भनेर सबैभन्दा ठूलो कुरा के हो भन्दा हामी मान्छे अप्ठ्यारोमा पर्दा, परिवारको सदस्य अप्ठ्यारोमा पर्दा, हामी अभिभावक आफ्नो सन्तान अप्ठ्यारोमा पर्दा हामीले साथ नदिए कसले दिने? जब अप्ठ्यारोमा परिन्छ नि परिवारले नै हो साथ दिने, संरक्षण दिने, समाजले हो, किनभने हामी समाज सबैको हो नि त, राज्यको हो, राज्यको एउटा दायित्वभित्र पनि पर्छ। यसैले कोही पनि अप्ठ्यारो अवस्थामा एक्लोपनको कोही कसैले पनि महसुस गर्न नपरोस्।
जसलाई संरक्षण र सहयोग चाहिन्छ उसले पाउनु पर्यो, र जसले सहयोग र संरक्षण दिन सक्छ उसले दिनु पर्यो। बेचिनु उसको गल्ती होइन, बेच्नु अपराध हो,
यो अपराध कोही कसैबाट नहोस्। यस्ता मानव बेचबिखनको अपराधिक घटना कहीँ कतै नघटोस्, यसको लागि आजबाट सचेत रहौं, प्रतिबद्ध रहौं, आवाज उठाऊ, र आवाज उठाउनेहरू पनि छन् है, विद्रोहको सामाजिक न्यायको लागि निरन्तर रूपमा लडिरहने र आफ्नो जिन्दगी भन्दा पनि आवश्यकता परेका न्यायका लागि लडिरहेकाहरूको हात समाउने र साथ दिनेहरूको पनि आवश्यकता छ, र ती व्यक्तित्वहरू पनि हामी सँगै हुनुहुन्छ। यसकै एक पात्र हुनुहुन्छ डाक्टर मीना पौडेल, जसको अनुभवलाई आज हामीले यहाँहरूमा आज राख्यौं।
मलाई के लाग्छ भने अहिले समाज धेरै अगाडि बढ़िसकेको छ। पहिला जस्तो मैले यो अध्ययन शुरू गर्नुभन्दा अगाडि अथवा 40 वर्ष अगाडि जस्तो अशिक्षित छैन, समाज छ, शिक्षित छ। नेपालमा अहिले संचार माध्यमले एउटा महत्वपूर्ण भूमिका खेलेको भनेको चेतना जगाउने हो। हाम्रो संचार माध्यमहरू त्यसको लागि धन्यवादका पात्र छन् होइन। अझ तपाईँहरू जस्तो रेडियो नेपाल भनेको त घर घर व्यक्ति व्यक्तिको पकेट पकेटमा छ, जोसँग मोबाइल छ उसँग रेडियो छ, अहिले परदेशमा पनि छ, स्वदेशमा पनि छ। अनि यस्ता कार्यक्रमहरू मार्फत चाहिँ सकारात्मक सूचनाहरू, सकारात्मक सन्देशहरू प्रभाव गर्नु चाहिँ हामीले आफ्नो ठाउँबाट गर्न सक्ने एउटा महत्वपूर्ण काम हो जस्तो लाग्छ।
हजुर, छोरीहरूकै लागि, हाम्रो आमाहरूकै लागि, महिलाको न्यायकै लागि, सामाजिक न्यायकै लागि जीवन समर्पित गर्नुभएको छ यहाँले होइन। एकल जीवनमा साहसिक जीवन बाँचेर आफू मात्र होइन आफ्नो घर परिवार र अन्यायमा परेकाहरूको लागि लडी पनि रहनु भएको छ। आज त्यो साहसिक छोरीको नाताले पनि छोरीहरूलाई दिने सन्देश के छ?
हजुर, सबभन्दा पहिला अध्ययन गर्नु, पढ्नु, र आफूले आफ्नो दक्षता अनुसारको समाजमा चाहिँ श्रम बजारमा काम खोज्नु, अर्काको लहलहीमा नलाग्नु।
हजुर, अर्काको लहलहीमा नलाग्नु भन्दा यहीँनिर नजोडिरहन सकिन होइन, हिजो हेलिकप्टर लिएर खोजीको रूपमा होइन हाम्रा छोरीहरूलाई बेचबिखनमा ललाई फकाई गर्ने दलालहरू गाउँ गाउँमा घर घरमा पुग्ने गर्थे, आज प्रविधिले सचेत बनाएको छ, प्रविधिले जानकारी पनि दिएको छ, तर त्यही प्रविधि एउटा बेचबिखनमा फेरि पर्ने एउटा आधार पनि बनिरहेको छ।
त्यही भएर एकदमै महत्वपूर्ण सन्दर्भ ल्याउनु भयो। हिजो घर घरमा व्यक्ति व्यक्ति सम्पर्क हुन्थ्यो नि, अहिले प्रविधिबाट सम्पर्क छ। त्यसले गर्दाखेरि प्रविधिको प्रयोग गर्दाखेरि मुख्य गरेर यो टिकटक भयो, अनि यो विभिन्न किसिमका जुन सामाजिक सञ्जालमा भ्रामिक समाचारहरू आउँछन्, उत्तेजित पार्ने खालका समाचार आउँछन् होइन, एकदमै त्यो कस्तो भने झुटा समाचारहरू एकदमै छ्यापछ्याप्ती छन्, त्यसबाट सचेत हुनु। र सामाजिक सञ्जालमा ज्ञान गुणका कुरा पनि आउँछन्, त ज्ञान गुणका कुरामा चेतनाका कुरामा केन्द्रित गर्नु, झुटा समाचारहरूमा र अहिले मुख्य गरेर यो साइबर मार्फत विभिन्न किसिमका दुनियाँमा यस्तो पाइन्छ, यहाँ गर्ने यस्तो काम पाइन्छ, यति यति यस्तो तलब पाइन्छ भनेर झुटा समाचारहरू छन्, त्यसमा चाहिँ विश्वास नगर्नु र त्यसमा आफूलाई शंका लाग्यो भने नेपाल प्रहरीमा फोन गर्नु होइन। अहिले विभिन्न किसिमका फोन नम्बरहरू छन् हाम्रो सूचना दिनको निम्ति, सही सूचना दिनको निम्ति त्यसमा फोन गर्नु र अपराधी गिरोहबाट बस्नु भन्छु म।
मिना म्याम, यहाँकै कुरा गर्दाखेरि पनि यहाँको जीवनी पनि एउटा राम्रो सन्देश हो छोरीहरूको लागि, र छोरीहरूले चाहेमा गर्न सक्छन् है भन्ने एउटा पात्र पनि हुनुहुन्छ। राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्मको काम कार्यको एउटा अनुभव छ उच्च शिक्षा हासिल गर्दै, र आफ्नै कमाईमा आफ्नो श्रममा आफू मात्र होइन अरू धेरैको लागि गरेको कामको अनुभव पनि यहाँसँग छ, र हामी आत्मविश्वासी भएर स्वतन्त्र भएर र हामी आफ्नो लागि मात्र होइन अरूको लागि पनि बाँच्छौँ, हामी साथको खोजी मात्र गर्दैनौँ, छोरीहरू आमाहरू दिदी बहिनीहरू महिलाहरू हामी अरू धेरैलाई साथ दिन पनि सक्छौँ भन्ने एउटा प्रमाण यहाँको जिन्दगी र यहाँको कार्य पनि हो। यसर्थ आजका नारीलाई के सन्देश छ?
आजका नारीलाई यस्तै किसिमका सकारात्मक प्रभावहरू जुन गरिरहनु भएको छ तपाईँहरूले, सकारात्मक कार्यक्रमहरूबाट जुन खालको सञ्चार गरिरहनु भएको छ त्यो निरन्तर होस्, र रेडियो नेपाल भनेको नेपालको सञ्चारको मियो हो, यसको विकल्प छैन, र रेडियो नेपालबाट यो यस्तो खालको कार्यक्रम हुनु आफैमा प्रशंसनीय कुरा छ। त्यसको लागि नेपाल सरकार, रेडियो नेपाल र यसका परिकल्पनाकारहरू तपाईँहरू त्यस धन्यवादको पात्र हुनुहुन्छ। यो निरन्तर होस् र अझ कुना कुनामा गएर यस्तै कथाहरू ल्याएर मान्छेलाई प्रोत्साहित गर्ने र खबरदारी गर्ने खालको पनि सूचनाहरू प्रवाह गर्नलाई शुभकामना व्यक्त गर्दछु।
साहस बेचबिखनको जटिल अनुभव बटुलेको युवा महिलाहरूको जीवनको लागि लैंगिक, सामाजिक, सांस्कृतिक, कानूनी र आर्थिक हिंसाका विभिन्न पाटालाई उजागर गर्ने एउटा दस्तावेज, एउटा प्रमाणिक पुस्तक पनि हो जसको प्रकाशन यहाँले ल्याउनु भएको छ। साँच्चै यो दस्तावेज बनेर रहोस् र यसले सचेत बनाओस्, जागरूक गरोस् र बहिष्करणमा परेकाहरूको लागि न्यायको लागि एउटा आधार पनि बन्न सकोस्। फेरि पनि यहाँलाई साहस पुस्तकको लागि बधाई छ, र मानव बेचबिखन विरूद्धको जुन अभियानमा कार्यमा यहाँको निरन्तरता छ, जुन काम कार्य जुन लक्ष्य यहाँको छ, यसले आउँदा दिनमा सफलता हासिल गर्दै जाउन्। रेडियो नेपाल परिवारको तर्फबाट शुभकामना पनि, र आजको यो उपस्थिति यो विचारको लागि हामी माझ हाम्रा आदरणीय श्रोता माझ जुन यहाँले अनुभव राखिदिनु भयो यसको लागि मिनामा यहाँलाई धेरै धेरै धन्यवाद।
मलाई पनि आफ्नो विचारहरू, आफ्नो सपनाहरू, आफ्नो कामहरू रेडियो नेपालका सम्पूर्ण श्रोताहरूको बीचमा राख्न मौका दिनुभयो त्यसको लागि यहाँलाई व्यक्तिगत रूपमा र रेडियो नेपाललाई धेरै धेरै धन्यवाद।
महिला सवालमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीमा आज हामीले यहाँहरूमा समाजशास्त्री, आप्रवासनविद, मानव अधिकार कर्मी, सशक्त सामाजिक अभियन्ता डाक्टर मीना पौडेलसँग भएको भेटवार्तालाई यहाँहरूमा सुनायौं। उहाँले साहस यो एउटा मानव बेचबिखनबाट प्रभावित र बेचबिखनबाट फर्किएका महिलाहरूको विषयमा अनुसन्धान गरेर प्रकाशन भएको पुस्तक हो, जसको लेखिका डाक्टर मीना पौडेल हुनुहुन्छ, र यो पुस्तकको सेरोफेरोमा रहेर पनि आज हामीले यो भेटवार्तामा त्यो विचारहरू पनि राख्यौं। अर्को साता फेरि हामी यस्तै साहसिक मीनाहरूको अनुभवलाई यहाँहरूमाझ राख्नको लागि महिला सवालका विविध विषयको उठान गर्ने क्रममा कार्यक्रम आजका नारीको अर्को श्रृंखला लिएर यहाँहरूमाझ आउने नै छौं। र हाम्रो प्रस्तुति यदि यहाँहरूले सुनिरहनु भएको छ भने कस्तो लागिरहेको छ, सल्लाह सुझाव प्रतिक्रियाको लागि हामीलाई इमेल मार्फत सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस रहेको छ cb.rnprogram@gmail.com। आजको लागि आजका नारीको यो श्रृंखलाबाट प्राविधिक साथी रमा कोइरालालाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु। नमस्कार, शुभ दिन।
सराब छ तिनको आँसुले बनाउँछ तिम्रो बेहाला, सराब छ तिनको आँसुले बनाउँछ तिम्रो बेहाला, सोधा सिधा चेली बेटीलाई। सोधा सीधा चेली बेटीलाई।